We're going to speak now about one of the other great events in the Old Testament.
에드그라 함이 불안할까 봐이고 갖다는 것들 여러 마음도 갖다는 함이 하는 거 아시겠어?
Let's look together at the flood in Genesis chapter 6.
아버 함이 우리 차대마 봐이고 또 절을 불라이라 함이 사람이 내라 성경 해라.
Open our eyes, Lord. Open our eyes.
아버 함께 한칼 걸리는 호스.
Lord, we depend upon you in everything.
사별 그러면 떠파이만에 바로 빠르다서.
We put no confidence in our ability, Lord.
함이 아프리 사람한테만이 바로 빠르다이노.
But we ask for the Holy Spirit to give us revelation of your word. Revelation of your truth. And bring us into the Spirit of God. We ask this in Jesus' name. Okay, this event is in Genesis chapter 6. It actually covers chapters 6, 7, and 8.
Oh, you Zalapalaiko Ghatale say Upati Cha Sadha Ad Adelai Yesle Dhaki Kosa.
I encourage you to read this portion not now, but sometime later.
Mayala Yu Sadina Sansu, you Ghatala Tapala Ayo and Pasikuna Samatapale Sai Pakonuhana.
It's an amazing portion of scripture.
You think the Balo Chakladu Achamako Khanda Sha?
But let's start with reading verse 1 through verse 4.
हामी अहिले चाहिँ 1 देखि 4 पद सम्मलाई पाठ गरौ उत्पत्ति 6 अध्यायको 1 देखि हामी 4 सम्मलाई म पाठ गर्दिन्छु त्यसपछि नुआ र जल प्रलय जब मानिसको संख्या पृथ्वीमा बढ्दै गयो र तिनीहरूका छोरा छोरीहरू जन्मे तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्दरी देखे र आफ्ना आफ्ना रुचिका पत्नीहरूलाई तब परमप्रभुले भन्नुभयो मेरो आत्माले मानिससँग सधैँ सङ्घर्ष गर्ने छैन किनभने त्यो मरणशील हो त्यसको उमेर 120 वर्षको हुनेछ त्यस बेला र त्यसपछि पनि पृथ्वीमा नफिलिमहरू थिए परमेश्वरका छोराहरू मानिसका छोरीहरूका जान लागे र सन्तान जन्माए तिनीहरू नै उहिलेका सुरवीर र नाउँ चलेका मानिसहरू थिए.
Go ahead and read 5 through 8 also.
पाँचदेखि आठसम्म पनि पाठ गरौँ. पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परम प्रभुले देख्नुभयो पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परम प्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो त्यसकारण परम प्रभुले भन्नुभयो मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु के मानिस के घसिने जन्तु के आकाशका पंक्षी सबैलाई किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ तर नुहामाथि चाहिँ परम प्रभुको अनुग्रह भयो. आमेन.
You will get an outline later today on this.
यो विषयमा तपाईँले चाहिँ पछि यसको नोट है मुख्य पुला तपाईँले पाउनुहुनेछ.
And my first point is the meaning of the flood.
पहिलो मेरो बुदा चाहिँ के छ भनेदेखि जल प्रलयको अर्थ.
We can look at all the unbelievable events of the flood.
हामी त विश्वासै गर्न नसक्ने यो प्रकारको जल प्रलयको घटनालाई हामी देख्न सक्छौँ यहाँनिर.
But we should be very careful to discern the spiritual meaning.
तर हामी चाहिँ यस जल प्रलयको आत्मिक अर्थ यसलाई थाहा गर्नको लागि हामी एकदमै हामीले यसलाई थाहा गर्नुपर्छ.
On the one hand, the flood speaks of the judgment of God.
एक तर्फमा चाहिँ यो जल प्रलय चाहिँ परमेश्वरको न्यायलाई जनाउँदछ.
Upon sinful men.
पापी मानिसमाथि परमप्रभुको न्यायलाई इन्साफलाई यसले जनाउँदछ भने.
And on the other hand, this speaks of the deliverance of man.
अर्को अर्थमा अर्कोतिर चाहिँ हामी हेर्छौँ भनेदेखि मानिसको छुटकारा पनि हामी यहाँ देख्छौँ.
From judgment through Christ.
त्यो इन्साफ न्यायदेखि ख्रीष्टमा.
That's what we want to see in these stories.
यो कथामा हामी यिनै कुरा चाहिँ हेर्न चाहन्छौँ.
God hates sin.
परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ.
Because he is holy.
किनभने उहाँ पवित्र हुनुहुन्छ.
He is morally perfect.
उहाँ चाहिँ नैतिक रूपमा अति नै सिद्ध हुनुहुन्छ.
Absolutely righteous.
पूर्ण रूपमा धर्मी हुनुहुन्छ.
Let me tell you, this is why when you really approach God and go into his presence.
यो यसै कारण हो जब तपाईँ परमेश्वरको नजिक परमेश्वरको सामान्य समयमा तपाईँ जानुहुन्छ
Even though we may know that Christ has made a way for us to come to him.
वहाँका जानको लागि ख्रीष्टले हामीलाई मार्ग बाटो तयार गर्नु भएको छ भन्ने कुरा हामीले जाने तापनि
we are still so aware of our sinful nature in us when we approach a holy god
त्यसो भए तापनि जब हामी परमेश्वर पवित्र परमेश्वरको सामनेमा जाँदछौँ जान्छौँ हामीले आफैले आफैलाई पापीको पापको कुरालाई हामीले महसुस गर्छौँ
this is the way I feel
मैले यही प्रकारले महसुस गर्छु
do others feel this way
अरूले पनि त्यही प्रकारले महसुस गर्छन् त
Are you aware of your sinful nature when you come to a holy God? The closer you come to God, the more you're aware that there's something in you that does not match God. Anyway, there's a biblical word that's called wrath.
Bible word krodh bhanne shabda cha.
Is that a good translation? I don't know. Wrath. Cool. Wrath means God's continual anger against sin.
The krodh bhaneko chai pap prati parmeshwar ko nirantarta ko tyo nirantar rupma bhairakhne tyo ris ho.
It is so awful in his sight sin is so awful in God's sight awful bad
paanch parmeshwar najar ma ati nai yo galat kura ho
that his holiness just resisted fully
waha ko pavitrata le tyo paap lai chai waha le inkar garnu huncha
and God at some point must judge sin
र परमेश्वर जसो तसो त्यो पापलाई उहाँले पापद्वारा न्याय गर्नु नै पर्छ
Let's say that I am acting as a sinful person.
मैले चाहिँ एउटा पापी मानिसको मैले कार्य गर्दै छु मैले जनाउँदै छु
The whole time I'm being sinful God is not happy with me.
हरसमा मैले पाप गरेको छु म पापीकै मार्गमा हिँडिरहेको छु र परमेश्वर मसँग प्रसन्न हुनुहुन्न
He has this wrath this holy anger towards my behavior
ani waha ma prati chai waha ko te pavitra ris krodh chai ma prati huncha
because of his holiness
yo chai waha ko pavitrata ko karan le garda ho
but he holds off from judging me
tara waha le malai nyaya garna dekhi aafai lai sambhalnu huncha
because he is god is also very patient
kinaki waha parmeshwar dhairya garne parmeshwar pani hununcha ekdam dhairyavan pani hununcha
He has a wrath against sin all the time.
Har samay paap prati chai waha ko krodh huncha nai.
But when his patience runs out.
Tara jab waha ko dhairyata le kaam garcha.
When he's gone as long as he can tolerating sin.
Jab samma waha le paap lai sahanu huncha sahi rakhnu huncha.
Then he judges sin.
त्यसपछि सही राख्नु हुन्छ पछि फेरि साना सानो भएन भनेदेखि
He judges sin
गर्नुहुन्छ
The flood was a huge judgment of sinful mankind
अनि यो जलर प्रलय चाहिँ त्यो पापी मानिसप्रति परमेश्वरले गर्नु भएको ठुलो इन्साफ र न्याय हो
It's not because God wants to kill people
यो चाहिँ परमेश्वरले मानिसलाई मार्न चाहनु भएको कारणले चाहिँ जलर प्रलय पठाउनु भएको होइन
God loves people
परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ
He's patient toward them
उहाँ चाहिँ उनीहरूप्रति एकदम धैर्यवान हुनुहुन्छ
He sent his son to die for them
उहाँले तिनीहरूको लागि आफ्नो पुत्रलाई चाहिँ मर्न पठाउनु भयो
But his holiness is absolutely offended by sin
तर उहाँको पवित्रतालाई चाहिँ पापले सधैँ एकदमै ठक्क पुर्याउँछ
And at some point he brings in judgment
जो के कसरी हुन्छ के हदसम्म उहाँले चाहिँ त्यो न्याय ल्याउनु हुन्छ
in the whole record of the bible
बाइबलको पुरै विवरणमा
there's a few times when we see god's awful full judgment upon sin
पाप प्रति परमेश्वर पूर्ण रूपमा न्याय गर्नु भएको चाहिँ हामी केही ठाउँ मात्र थोरै ठाउँ मात्र पाउँछौ
we see it at the flood
हामी त्यो कुरा चाहिँ जलर प्रलयको घटनामा पाउँछौ
We see it at Sodom and Gomorrah.
हामी त्यो घटना कुरा चाहिँ सदोम र गमोराको घटनामा पाउँछौ।
And we will see it again when Jesus Christ comes back.
र त्यो कुरा चाहिँ जब येशु ख्रीष्ट फेरि आउनुहुनेछ, येशुको दोस्रो आगमनमा पनि हामी त्यसलाई देख्ने छौ, पाउने छौ त्यो कुरालाई।
The flood was a real event.
यो जलप्रलय जो भएको यो चाहिँ साँचो घटना थियो।
The flood was worldwide.
त्यो जलप्रलय चाहिँ सारा संसारभरि
Some Bible teachers say, oh no, no, it was just a local event, a local flood. But that cannot be true because of a number of scriptures.
तर त्यो कुरा सत्य हुन सक्दैन किनभने धेरै बाइबल खण्डहरूले चाहिँ यो चाहिँ विश्वव्यापी रूपमा थियो भन्ने कुरा चाहिँ बताउँदछ.
The actual things that happened to the earth during that time.
त्यो बेलामा त्यो समयमा भएको वास्तविक घटना चाहिँ के थियो भन्दै कि
were catastrophic. I don't know if you have that word.
एकदमै विध्वंसक थियो.
There was a unique Hebrew word used only for the flood.
अनि त्यो त्यसको लागि चाहिँ हिब्रूमा यस्तो एउटा अद्वितीय शब्द छ जुन शब्द चाहिँ केवल यो जल प्रलयको लागि मात्रै प्रयोग गरिएको छ.
It was such a tremendous event.
यो चाहिँ यस्तो भयानक भयावह घटना थियो.
For months there was this tremendous upheaval of water. There were probably earthquakes, all kinds of things going on, tearing up the earth.
महिनासम्म भइचालो आको आकै यो प्रकारको घटना भएको थियो. विध्वंसकारी घटना.
About 50 years ago,
लगभग 50 वर्ष अगाडि,
a seminary professor,
एकजना सेमिनारीको प्राध्यापकले प्राध्यापक
and a Christian science person,
a Christian science ko vigyan ko byakti,
a scientist who knew geology,
ani jasle chai bhagarbikur lai jandacha testo byakti bi chai,
they wrote a book,
tinile chai euta pustak lekhechhan,
called the Genesis Flood.
Aru tinile chai utpattiko jal pralay bhanne euta pustak lekhechhan.
They tried to explain what happened.
Unile chai tya ke bhako thiyo bhanne kura chai unle batauna byakhya garna prayas gareka rachan.
They described that probably volcanoes erupted.
अनि उनले यसरी व्याख्या गरे सबै कुरा आएर भएर सबै कुरा ढाके त्यो विध्वंसक कुराले.
Shooting up great smoke and heat into the sky.
अनि यति माछामा गयो कि त्यहाँनिर स्वर्गको समय धुवाहरू पुगे.
And this released the vapor of water above the heavens.
यस यो कुराले चाहिँ माथि आकाशमा भएको त्यो आर्द्रतालाई छोडिदियो.
So huge amounts of water fell from the heavens.
अनि त्यो तलबाटको त्यो धुवाको कारणले माथि आकाशमा आर्द्रता भयो. त्यो आर्द्रतालाई चाहिँ त्यसले चाहिँ माथिको आर्द्रता पानीलाई चाहिँ तल बग्न खस लगायो भनेर चाहिँ उनीहरूले भनेका थिए.
And there were underground water stored. There was water stored underground which was released.
त्यसपछि चाहिँ नि तल भुइँमुनि पनि पानीहरू जम्मा भएका छन्. त्यो भुइँमुनिको पानी पनि फुटेर आए.
All this tore up the earth tremendously.
अनि यसले चाहिँ सारा संसारलाई एकदमै डरलाग्दो प्रकारले भत्ता भुङ्ग पारे भनेर उनीहरूले लेखेका थिए.
Okay. The flood came because the evil on the earth was very great.
जल प्रलय यसै कारणले भयो किनभने पृथ्वीमा पाप चाहिँ यति धेरै बढेको थियो, ज्यादा भएको थियो.
And the earth was ripe for God's judgment.
अनि पृथ्वी चाहिँ परमेश्वरको न्यायको योग्यको भए.
Something is ripe, it's like a fruit that's ready to be picked, it's absolutely ready.
अनि यदि हैन यदि कुनै पनि फल पाकेको छ भने त्यो एकदम पाकेको फल हुन्छ. त्यसै प्रकारले चाहिँ संसारको पाप पनि एकदम पाक्यो, एकदम अन्तिम चरणमा पुग्यो, सीमामा पुग्यो.
The evil was so bad.
त्यहाँको दुष्टता यति नराम्रो थिए.
That it was ripe for God's full judgment.
यसले चाहिँ परमेश्वरको पूर्ण त्यो न्यायलाई चाहिँ निम्ताए.
Now why was the evil so bad?
त्यहाँनिर चाहिँ किन चाहिँ दुष्टता यति ज्यादा भएको थियो त?
Well, number one, there were sinful men on the earth.
पहिलो कुरा चाहिँ नि संसारमा पापपूर्ण मानिस.
Sinful men.
पापपूर्ण मानिसको कारणले.
But number two, there was a lot of activity of evil spirits on the earth.
दोस्रोमा चाहिँ संसारमा धेरै दुस्साहता पनि थिए.
In the first few verses of Genesis 6.
अबछादेको अघिल्लो केही पदहरूले यसरी भन्छ.
It says the sons of God saw the daughters of men and came in and took them for wives.
अनि पहिलो पदले भन्छ परमेश्वरका छोराले मानिसका छोरीलाई देखे र विवाह गरे.
The sons of God here is talking about angels.
यहाँनिर चाहिँ परमेश्वरको छोरा भने यहाँ भनेको छ. यसले चाहिँ स्वर्गदूतलाई जनाउँदछ.
You can prove that you look at this later. You can prove that from the book of Job.
तपाईले यो कुरा चाहिँ उत्पत्तिको पुस्तकद्वारा चाहिँ तपाईले पुष्टि गर्न सक्नुहुन्छ कि यो परमेश्वरको छोरा भनेको चाहिँ स्वर्गदूत थिए भन्ने कुरा चाहिँ.
In Job chapter 1 verse 6.
Ayub 1.
Yeah, chapter 1 verse 6. We can look at that real quick.
तुरुन्तै हेर्ने छ आयुब एक अध्यायको छ पद आयुब एक अध्यायको छ पद
Can you read it?
एक दिन स्वर्गीय दूतहरू परम प्रभुको सामान्य उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग आयो
And then also chapter 2 verse 1.
दुईतिको एक पद पनि आयुब 2 को एक पनि अर्को दिन एक स्वर्गदूतहरू अर्को एक दिन स्वर्गदूतहरू परम प्रभुको सामान्य उपस्थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाडि उपस्थित गराउन तिनीहरूसँगै गयो
We see from these verses that the sons of God was a group of angels that included Satan.
जुन परमेश्वरको छोरा भन्ने कुरा छ यसले चाहिँ स्वर्गदूतको समूहलाई जनाउँदछ र शैतान
Satan was in No, this is after the fall. This is after the fall. But he's coming to God to wants to accuse Job, wants to make trouble to Job, but he's coming to God with this group of angels.
यहाँले चाहिँ शैतान पनि स्वर्गदूतको झुण्डसँगै समूहसँगै आएको हामी पाउँछौ.
All these verses are proving that the sons of God in Genesis chapter 2 means angels.
यी पदले चाहिँ उत्पत्ति 6 को एक भनेको मानिसको छोराहरू भनेको चाहिँ स्वर्गदूतै हो भन्ने कुरा चाहिँ यसले पुष्टि गर्दछ.
God allowed this, but the evil angels came to the earth, somehow took on human form, and they married or had relations with women.
यो कुरा चाहिँ परमेश्वरले गर्न अनुमति दिनुभयो केही दुष्ट स्वर्गदूतहरू आएर चाहिँ मानिसको रूपमा आएर चाहिँ ती स्त्रीहरूसँग चाहिँ विवाह गरेर सहवास गरे
This brought in great corruption and evil to the earth. The offspring of these sons of God were giants.
यी प्रभुका परम प्रभुका छोराका सन्तानहरू चाहिँ एकदमै राक्षसहरू भए
and very evil.
एकदम दुष्टहरू भए
There's two verses that talk about this in the New Testament.
नयाँ नियममा यसको विषयमा दुईटा पदले यसको विषयमा बताउँदछ.
2 Peter 2:4.
दोस्रो पत्रुस 2:4. दोस्रो पत्रुस 2:4 यसले यसरी भन्छ स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नु भएन तर तिनीहरूलाई नरकमा फालिदिनु भयो र न्यायको दिनसम्मको निम्ति पातलको अन्धकारमा जकडी राख्नुभयो त्यसो यहुदाको छ पद पनि यहुदा एउटा मात्रै अध्याय छ यहुदाको छ पद पनि यहुदाको छ पद आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई उहाँले पातलको अन्धकारमा न्यायको त्यस ठुलो दिनसम्म अनन्त बन्धनमा राख्नु भएको छ
This is talking about some sinful activity of evil angels.
यहाँले चाहिँ के दुष्ट स्वर्गदूतहरूको दुष्ट कामहरूको बारेमा यसले यहाँ बताएको छ
Jude says they left their proper dwelling place which was in the heavens
अनि यहुदाले यसरी भन्दछ उनीहरूले चाहिँ आफ्नो स्वर्गमा भएको त्यो असल वासस्थानलाई सही वासस्थानलाई छोडेर उनीहरू आए
and they came to earth
उनीहरू चाहिँ पृथ्वीमा आए
and did this evil activity
र उनले चाहिँ यी दुष्ट खराब कामहरू गरे
they were trying to corrupt the human race
उनले चाहिँ मानव जातिलाई चाहिँ नि भ्रष्ट पार्न
खोजे they were wanting to make the humanity corrupted as much as possible.
उन जति सक्तो चाहिँ मानव जातिलाई चाहिँ भ्रष्ट पार्न खोजे.
They may have been trying to so corrupt the evil race by their offspring that God could not bring in the promised seed, Jesus Christ. You see what I'm saying? Corrupt.
Can you repeat that once?
That's all right. We'll just forget that. No. That's too hard to explain maybe. Okay. That's all right.
अलिक बुझ्न बुझिन मैले बुझेको छैन जस्तो यी सबै कुराहरु जो चाहिँ दुष्टसँग दूत भएर जुन दुष्ट कामहरु गरे यसबाट चाहिँ मसीहा चाहिँ यसो कारणले चाहिँ मसीहा चाहिँ आउनु भयो भन्ने जस्तो मलाई लाग्यो.
Okay, now read verse 11 and 12 of chapter 6.
छ अध्यायको 11 र 12 पद पनि लामा भएर कता गयो.
Chapter 6, actually read verses 5, 11 and 12.
छ अध्यायको 5,
11 and 12. Genesis chapter 6, verses 5,
11, and 12. Pretty Manisco, Dusta, Bori, Boyko, Tinuka, Rideka, Bicharko, Junsuke, Penny, Babana, Dinter, Karabe, Matra, Boyko, Param, probably Deknubayo, Passport, Egara Barapat. परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो. जब परमेश्वरले पृथ्वीमाथि दृष्टि गर्नुभयो तब त्यो भ्रष्ट भएको देख्नुभयो, किनकि पृथ्वीमा सबै मानिसहरूले आफ्ना चालचलन भ्रष्ट पारिसकेका थिए.
These verses describe how bad the earth was at that time.
यी पदले चाहिँ त्यो समयमा पृथ्वी कति भ्रष्ट थियो भन्ने कुरा चाहिँ बताउँदछ.
Every thought of men's heart was evil all the time. The earth was corrupt and filled with violence. Lots of fighting with each other. Now, I believe that the influence of the evil angels and what they did had a lot of effect on why the earth became so corrupt.
संसार यति भ्रष्ट किन भयो भन्ने भ्रष्ट भएको कुरामा चाहिँ दुष्ट स्वर्गदूतले जुन कामहरू गरे यसले चाहिँ एकदमै प्रभाव पार्यो. यसको कारणले चाहिँ पृथ्वी यति सारो दुष्ट भ्रष्ट भए.
Okay, now let's read verse 3.
अब तीन पद पनि पढौ. 6:3.
Yeah.
छको तीन पद पढौ. त परमप्रभुले भन्नुभयो, मेरो आत्माले मानिससँग सधैँ सङ्घर्ष गर्ने छैन, किनभने त्यो मरणशील हो, त्यसको उमेर 120 वर्षको हुनेछ.
Here God is, he's looked at the evil on the earth.
यहाँले परमेश्वरले पृथ्वीमा दुष्टतालाई उहाँले हेर्नुभयो.
And he says, my spirit will not strive or work with man.
I will
not continue to do this forever, trying to work with man. Probably the Spirit was trying to convict man of his sinfulness. Probably Noah's preaching was what the Spirit was using to try strive with man. Because the Bible says Noah was a preacher of righteousness. So imagine this whole evil world. And Noah is preaching and preaching righteousness. But the whole evil world is doing nothing but unrighteousness. The evil people were rejecting the word of the Lord. So God said, I'm going to put a limit on this. Only for 120 years will I let this go on. It was during this time God was working to build the ark with Noah. Man's heart was so hardened with unrighteousness. God said, I'm only going to strive with you 120 more years until the ark is finished. And then the judgment was going to fall. Well, I've painted a very black picture. But there's a good part in this story. The good part is Noah and his family. And the ark that built God used Noah to build. Noah and his family were an exception to the evil generation. Let's look at Genesis 3 verse 8. I put the wrong It says here that Noah found grace or favor in the eyes of the Lord. This means God looked down on Noah and had gracious favor upon him and acceptance of him. Why did Noah have this? Well, I'm going to take some, make some ideas, throw some ideas out about why this happened to Noah. Remember that back in these Bible times, people lived for hundreds of years. How many years did Methuselah live?
969.
So these people from back and then lived a long time. So Adam had a son called Seth.
Adam ko Seth bhanne chhora thiyo.
By the time you look at how many years Seth Adam lived and how many years Seth lived, probably Seth lived almost to the time Noah was born. So Seth's sons and Seth's daughters probably told some of the things to Noah and his family that happened back at the beginning. They were removed by hundreds of years. They were separated by hundreds of years. But because they lived so long, they were only separated by one or two generations. The one life and another life. Ancient peoples always passed down what they learned and their traditions to the families after them. I believe, I can't prove this, but I believe that the story of Genesis 3:15 and the promise of a coming seed to bruise the serpent, that Noah knew that story and that promise. He heard about it from Adam's grandchildren. So Noah and his family were holding on to that promise in Genesis
3:15.
Not only that, look at Genesis chapter 8.
Verses 20
and
21.
Verses 21 and 21.
विश्व 21 पदलाई पनि हेरौ अनि परम अनि नुहाने परम प्रभुको निम्ति एउटा वेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पंक्षी मध्येबाट लिई होम बलि चढाए त्यसको मिठो वासना लिनुभएपछि परम प्रभुले आफ्नो मनमा भन्नुभयो अब म फेरि कहिल्यै मानिसको खातिर पृथ्वीलाई श्राप दिने छैन यद्यपि मानिसको हृदयका भावनाहरू बालकदेखि नै खराब हुन्छन् अहिले मैले गरे जस्तो जस्तै सबै प्राणीलाई फेरि यसरी सर्वनाश म गर्ने छैन
Okay. After the flood, the waters went down and Noah and his family came out of the ark.
जलप्रलय पश्चात्पछि चाहिँ नि त्यो जलप्रलयको पानी सबै सुकेर गए त्यसपछि नुह र नोहका परिवारहरू चाहिँ जहाजबाट बाहिर निस्केर आए
The very next verse tells us that Noah built an altar.
त्यसको त्यसकै लगन त्यसको तल्लो पदले भन्छ कि नुहले चाहिँ परमप्रभुको निम्ति एउटा वेदी बनाए
And he sacrificed the clean animals on the altar.
त्यो वेदीमा चाहिँ उसले अशुद्ध जनावरहरूको बलिदान चढाए
And verse 21 says the Lord smelled the soothing aroma.
त्यसपछि एकास्पदले भन्छ परमप्रभुले त्यो मीठो वासनालाई सुघ्नु भयो.
That means God accepted that offering.
यसको अर्थ परमप्रभुले चाहिँ त्यो बलिदानलाई चाहिँ परमप्रभुले ग्रहण गर्नुभयो.
How did Noah know how to build an altar and offer something to God?
नुहले चाहिँ वेदी बनाएर बलिदान चढाउनुपर्छ भन्ने कुरा कसरी जाने त?
Well, did you ever hear of Cain and Abel?
के तपाईँले सुन्नुभएको होला तपाईँले सुन्नुभएको छ कैन र हबिलको बारेमा
remember Cain and Abel
तपाईँलाई याद छ हैन कैन र हबिल याद छ
Genesis chapter 4 right I think it's 4
सायद उत्तर 4 मा हुनुपर्छ
So what happened when Cain and Abel made their offerings
जब कैन र हबिलले चाहिँ आफ्नो भेटिरु चढाए त्यहाँ के भएको थियो
What kind of offering did Cain bring to the Lord
कैनले परमप्रभुलाई कस्तो बलिदान ल्याएको थियो Lamb, sheep.
Wait a minute.
Cain. Now he said, Cain brought some grains.
Yeah. So Cain was brought some grains or some agricultural products, right?
Cainले चाहिँ के अन्नहरू अथवा कृषि उत्पादनका कुराहरू चाहिँ ल्याएर प्रभुलाई चढाए.
Did God accept Cain's offering?
के परमेश्वरले कैनको बलिदानलाई भेटेर स्वीकार्नु भयो?
No. What kind of offering did Abel bring?
हबिलले चाहिँ कस्तो प्रकारको बलिदान अथवा भेट ल्याए त?
Very fat animal.
A fat animal he said. An animal.
जनावर चाहिँ ल्याए.
And to present the animal, he had to kill the animal, right?
त्यो भेडा अथवा जनावर चढाउनको लागि चाहिँ पहिला उसले त्यो जनावरलाई मार्नु पर्यो होइन?
The animal was sacrificed.
अनि त्यो बलिदान जनावरको बलिदान.
It was a blood sacrifice.
त्यो चाहिँ रगतको खुनको बलिदान थियो.
What does that speak of? What does that mean?
यसको अर्थ के छ? यसले के कुरा बताउँदछ त?
It points to the Lord Jesus Christ.
यसले प्रभु यीशु ख्रीष्टलाई इङ्कित गर्छ देखाउँछ.
It points to the coming Savior.
यसले चाहिँ आउने वाला उद्धारकर्तालाई नै जनाउँदछ यसले.
Abel knew that he was a sinner.
हबिलले चाहिँ यो कुरा थाहा गरे कि ऊ चाहिँ पापी हो भन्ने कुरा.
He probably learned from his parents who got covered by the skins.
अनि सायद उसले चाहिँ यो कुरा चाहिँ आफ्नो बाबा आमाहरू जसले चाहिँ छाला पहिरेका थिए छालाको वस्त्र लगाएका थिए उनीहरूबाट उसले सायद सिके होला
God wants a blood sacrifice
परमेश्वरले रगतको बलिदान चाहिँ उहाँले चाहनुहुन्छ
So I believe Noah learned about the blood sacrifice from Abel's descendants
मलाई लाग्छ कि नुहले चाहिँ त्यो रगतको बलिदान चढाउनुपर्छ अथवा जनावरको बलिदान चढाउनुपर्छ भन्ने कुरा चाहिँ हबिलको वंशजबाट हबिलको परिवारबाट चाहिँ सन्ततिबाट सिके होला
While Noah was building the ark
नुहले चाहिँ एउटा जहाज बनाउँदै थिए
He was a person who lived in the fear of God
ऊ चाहिँ परमेश्वरको भयमा जिउने मान्छे थिए
And God had accepted him because God knew that he was putting his trust in the coming promised Savior
परमेश्वर उसलाई यसै कारण स्वीकार गर्नुभयो किनभने उसले चाहिँ आउनेवाला मसीहको बारेमा जुन प्रतिज्ञा गरिएको त्यसको उसले चाहिँ विश्वास गरेको थियो भरोसा गरेको थियो
Noah probably knew about the promised seed that was going to crush the serpent's head
सायद नुहले कुरा जानेको हुनुपर्छ कि आउनेवाला जुन मसीह उसले चाहिँ त्यो दुष्टको सिर कुचाउनु हुनेछ भन्ने प्रतिज्ञा
He knew about the sin of man
उसले चाहिँ मानिसको पापको विषयमा जानेको थिए
but he also knew about the righteousness of God
तर उसले परमेश्वरको धार्मिकताको विषयमा पनि जानेकै थिए
so number one he trusted in the promised seed
अनि पहिलो कुरा उसले चाहिँ प्रतिज्ञा गरिएको त्यो बीउ अथवा सन्तानको विषयमा उसले चाहिँ विश्वास गरे
he number two he offered a blood sacrifice
दोस्रो उसले चाहिँ रगतको बलिदान चढाए
indicating he knew he had to have a sacrifice that died for him He had to have a sacrifice that would make him acceptable to God.
अनि यस्तो बलिदान उसले चढाए जो चाहिँ प्रभुको नजरमा स्वीकार्य हुन्छ भन्ने उसलाई थाहा भएर त्यो बलिदान चढाए.
Okay, Genesis 6 verse 9.
उत्पत्ति 6 को 9 पद. नुहाको वृत्तान्त यही हो आफ्नो पुस्तामा नुहा धर्मी र निर्दोष मानिस थिए तिनी परमेश्वरको साथै हिँड्ने गर्थे
when he was righteous in God's sight
जब ऊ चाहिँ परमेश्वरको नजरमा धर्मी भए धर्मी ठहरे धर्मी थिए
because of his faith he was putting his faith in the promise that God was going to send a deliverer from all the damage Satan did
शैतानले गर्दा सबै दुष्ट त्यो विनाशबाट चाहिँ बचाउनको लागि परमेश्वर मसीह उद्धारकर्ता आउनुहुन्छ भन्ने कुरामा उसले विश्वास गरेको कारणले चाहिँ ऊ धर्मी ठहरी
he didn't try to do things to be righteous with God
उसले चाहिँ ऊ परमेश्वरमा चाहिँ धर्मी ठहरिनको लागि उसले आफै कुनै पनि प्रयास काम उसले गरेन
he was a man of faith believing in God
ऊ चाहिँ परमेश्वरमा विश्वास गर्ने व्यक्ति थिए
And he learned how to walk with God blamelessly.
र निर्दोष भएर परमेश्वरमा सामान्य कसरी हिँड्नु पर्छ चल्नु पर्छ भन्ने कुरा पनि उनले सिकेको थिए.
Blameless, this word blameless here does not mean kind of a sinless perfection. That's not the meaning.
यो निर्दोष भन्ने शब्द छ यसको अर्थ चाहिँ पाप रहित कहिले पनि पापै नगर्ने भन्ने होइन.
But it means with a certain spiritual maturity and an integrity with God.
यसको अर्थ चाहिँ आत्मिक परिपक्वता र परमेश्वरको घनिष्ठता भन्ने कुरा चाहिँ यसले जनाउँदछ
In other words, he learned to walk in fellowship with God.
यसको अर्को अर्थ भन्नु पर्दा चाहिँ उसले चाहिँ परमेश्वरसँग सँगै परमेश्वरसँग संगति गर्ने कुरा चाहिँ उसले सिके
And in obedience.
र आज्ञाकारी हुने कुरा उसले सिके
God told him to build the ark.
परमेश्वर उसलाई चाहिँ जहाज बनाउनको लागि आज्ञा दिनुभएको थियो
At this point, it had never even rained.
त्यो बेलासम्म कहिले पानी परेको थिएन
Does it make any sense to build this huge ark when there's never been any rain?
पानी परेको छैन कहिले पानी परेको छैन अब यहाँ जहाज बनाउनु के
He obeyed in faith.
उसले विश्वासमा विश्वास साथ परमेश्वरको कुरालाई उसले माने आज्ञा माने
It took him a long time to build that ark.
त्यो जहाज बनाउनलाई उसलाई धेरै समय लाग्यो वर्ष लाग्यो
I don't know if the whole 120 years was occupied building the ark. I'm not sure. The 120 years he talked about in Genesis 6, I don't know if the ark was being built during that whole time or not.
अनि 120 वर्षको जुन समय त्यहाँ भनेको छ 120 वर्ष नै उसले त्यो जाँच गर्न लगायो लगाएन भन्ने कुरा चाहिँ मलाई यकिन थाहा छैन
But it was a huge project.
त यो चाहिँ एकदमै ठुलो काम आयोजना थियो
Noah and his family were the only ones building this huge ark.
त्यो ठुलो जहाज बनाउने व्यक्ति चाहिँ नुहा र केवल नुहाको परिवार मात्रै थियो अरू कोही थिएन
This is the obedience of faith.
यो चाहिँ विश्वासको एउटा आज्ञाकारिता हो.
So Noah was just so precious in God's sight.
यसैले नुहा चाहिँ परमेश्वरको नजरमा यति बहुमूल्य ठहरियो.
He was trusting in God's promised savior, the coming seed.
उसले पछि आउने प्रतिज्ञा गरेको मसीह उद्धारकर्ताको विषयमा चाहिँ विश्वास गरेको थियो.
And he was obeying God's command to build the ark.
अनि परमेश्वरले जुन जहाज बनाऊ भने आज्ञा दिनुभयो त्यसमा उ चाहिँ आज्ञाकारी भए.
And he was preaching righteousness to a whole generation that rejected his preaching.
उसको प्रचारलाई इन्कार गर्ने ती सबै पुस्ताका मानिसहरू चाहिँ धार्मिकताको बारेमा प्रचार गर्दै थिए.
If you look at search other scriptures in the bible
ita pani bible ka aru padra khanda la hernu huncha bhane
you see god ranks noah right at the top of the two or three greatest men in the old testament
ani parmeshwar noah lai chai upurnakar ka manish madhe dosro tesro ma tyo sthan ma us sthan ma parmeshwar rakhnu bhako cha
imagine
kalpana garnus
that you're the only righteous person in all of nepal Imagine you're the only one to believe. And you're trying to be obedient to God. And everyone around you is continually evil. And continually violent. And you're preaching about what it means to live righteously.
And they're
rejecting your message. And then you're building this huge boat. People didn't even know what a boat was. They hated him. The people ridiculed him.
मानिसले उसलाई गिल्ला गरे.
But look at how faithful he was.
तर हेर्नुस् त उ कति विशेषज्ञ थिए.
He was such an exception in his generation. Praise the Lord, brothers and sisters. God lives in us. We can be an exception in this generation.
Amen.
Times are going to get more evil. The world is not getting any better. I don't have time to tell you today. But just like in Genesis 6, there has been an increase of evil spirit activity on the earth. Now, I don't think they're taking women like back then. I don't think these evil angels are taking women like
they did back then.
But they're influencing society. 20 years ago, you could hardly find a movie that had a demonic theme. A good percentage of movies coming out of America are all about demonic and spiritual things. What about all the increase in acceptance of homosexuality? The evil spirits are behind this. They're having more influence on the earth today.
Yeah.
Turn to 2 Thessalonians chapter 2.
दोस्रो थेसलोनिकी 2 अध्याय
verse 2 talks about the day of the Lord, the coming day of the Lord. That's the end time day of judgment. And then the next few verses talk about the coming Antichrist. Now I want you to read, Brother Munn, verse 7.
Ma saat padlai parchu. Dosho Thessalonike 2 ko 7 pad. Kinaki adharma ko rahasya le aghi batai kaam garirahecha. अहिले सम्म जसले त्यसलाई रोकिराख्नु भएको छ वहाँ नहटुन्जेल त्यसलाई रोकिनै रहनु हुनेछ.
This verse is saying that there's a mystery of lawlessness that is at work.
यो पदले भन्छ कि रहस्यको आत्माले चाहिँ यहाँ काम गरिराखेको छ.
But there's a restraining force.
Let's say
I'm the mystery of lawlessness. But you're restraining me. I'm coming forward to keep you back. Now let me push you back. But as time goes on, restraining gets less and less, and then eventually you're moved out of the way. Aha, I've got the whole world in my hand.
थामिराखेको छ थामिराख्ने व्यक्ति हटेपछि सबैले उसले कब्जे गर्छ.
The restraining has already been taken off now, not fully taken off, but as the restraining you see is reduced now.
त्यो रोक्ने काम चाहिँ पुरै हटिरहेको छैन, रोक्ने काम चाहिँ कम भएको छ.
Lawlessness is increasing rapidly.
अब अधर्म अधर्मको कुरा चाहिँ द्रुत गतिमा बढिराखेको छ.
This is one of the signs that we're near the end of the age.
हामी अन्तिम दिनमा छौ भन्ने कुराको यो पनि एउटा चिन्ह हो.
The increase in evil activity driven by evil spirits working in men.
दुष्ट आत्माद्वारा मानिसमा काम गरेर चाहिँ यी दुष्ट कार्यहरू चाहिँ एकदमै अति छिटो गतिमा चाहिँ बढिराखेको छ, फैलिराखेको छ.
But the good news is God building an ark.
तर शुभ खबर यहाँनिर छ कि परमेश्वरले जहाज बनाउँदै हुनुहुन्छ.
The ark is a vessel of salvation.
त्यो जहाज भनेको चाहिँ मुक्तिको एउटा भाँडो हो.
Outside the ark, the waters are beating on the ark.
अब त्यो जहाजको वरिपरि बाहिरबाट चाहिँ त्यो जहाजलाई पानीले हानिराखेको छ, हिर्काइराखेको छ.
These are the waters of God's judgment.
यो चाहिँ परमेश्वरको न्यायको पानी हो.
This is the ark is a picture of Jesus Christ.
यो जहाज चाहिँ यीशु ख्रीष्टको चित्र हो.
He bore the judgment on himself.
उहाँले त्यो न्याय चाहिँ आफैले भोग्नुभयो, लिनुभयो.
So that we inside of Christ are protected from God's awful wrath of judgment.
यसै कारणले परमेश्वरको आउने क्रोधदेखि हामी जो त्यो जहाज भित्र छौ, हामी चाहिँ सुरक्षित छौ.
Only those people are in Christ the ark.
अनि केवल ती मानिसहरू जो चाहिँ ख्रिस्टमा छन्, ख्रिस्टभित्र हुनुहुन्छ,
will be saved from the eternal judgment of God's wrath.
उनीहरू चाहिँ परमेश्वर अनन्तको त्यो अनन्त क्रोधको त्यो न्यायदेखि उनीहरूले चाहिँ उद्धार पाउनेछन्.
Praise the Lord, we're in the ark.
तब स्तुति होस्, हामी चाहिँ त्यो जहाजभित्र छौँ.
Praise the Lord, God has saved us from the full wrath of God.
प्रब्लम स्तुति होस्, परमेश्वरले हामीलाई त्यो अनन्तको न्यायबाट हामीलाई बचाउनु भएको छ.
But God is looking for something.
तर परमेश्वरले अरू पनि केही कुरा उहाँले हेर्दै हुन्छ, खोज्दै हुनुहुन्छ.
He is looking for Noah's in this generation.
आज उहाँले आजको पुस्तामा पनि उहाँले नोहहरूलाई खोज्दै हुनुहुन्छ.
People who put their faith in the promised seed, the Savior Jesus Christ.
त्यस्ता मानिसहरूले चाहे उद्धारकर्ताको बारेमा प्रतिज्ञा कुरा सत्य विश्वास गरे मानिस उहाँले खोज्दै आएको छ.
People who will walk in faith and obedience with God.
परमेश्वरमा आज्ञाकारी भएर विश्वास साथ हिँड्ने मानिस उहाँले खोज्दै आएको छ.
In the midst of an evil generation.
त्यो दुष्ट पुस्ताको बीचमा
They will endure persecution.
अनि उनले सतार हुन्छ त्यहाँ.
They will endure ridicule.
गिल्ला उपहासको कुरा हुन्छन्.
And will continue to offer the word of righteousness and life to people.
र पनि परमेश्वरको धार्मिकताको प्रचार निरन्तर दिइराख्ने व्यक्ति उहाँ खोजिराख्नु भएको छ.
Praise the Lord for the ark.
प्रभु स्तुति होस् त्यो जहाज ढुङ्गाको लागि.
Hallelujah.
Hallelujah.